यस्तै बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।
सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ। एक सय 155 स्थानमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन। महोत्तरीको मटिहानीमा आगलागीमा परि 100 घर जलेर नष्ट। तीव्र गतिमा हावा चलेका कारण आगो निभाउन समस्या। पीड़ितलाई राहत वितरण गर्ने नगर प्रमुखको भनाई।
पाल भाडावर्तनहरू रेड क्रस र नेपाल मटिहानी नगरपालिकाको सहयोगमा वितरण गर्नलाई तयारी गरिरहेछौं। त्यो तत्कालै हामी एकछिन पछाडि उहाँहरूलाई दिन्छौं।
नेपालको राजकीय भ्रमणबाट फर्किँदै गर्दा कतारका राजा थानीद्वारा सहयोग सहकार्य बढ़ाउने प्रतिबद्धता, लगानी र सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर, उपनिर्वाचनको मौन अवधि आज मध्यरातीबाट शुरू हुँदै
एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना गर्न पनि हामीले सबैलाई अनुरोध गरेका छौं।
लुम्बिनी प्रदेशका सातजना मन्त्रीलाई जिम्मेवारी बाँडफाँड, दलहरूलाई भागवण्डा पुर्याउन 2 मन्त्रालय थप, गर्मीमा पानी र पानी हुने खानेकुरा प्रशस्त खान विज्ञको सुझाव।
पानी भनेर पानी मात्रै खान पर्दैन, अन्य विभिन्न पेय पदार्थ त्यस प्रकारले दालको झोल, तरकारीको झोलहरू खाँदाखेरि पनि शरीरमा पर्याप्त मात्रामा पानी पुग्छ।
फिलिपिन्समा गर्मीका कारण 6 जनाको मृत्यु। T20 क्रिकेट खेल्न वेस्ट इण्डिजको क्रिकेट टोली काठमाण्डुमा। आईपीएलमा गुजरात विरूद्ध दिल्ली पहिलो ब्याटिङ गर्दै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2072 सालको भूकम्पले धेरै पाठ सिकाएर गयो, तर सरकारी संयन्त्रले क्षतिग्रस्त सांस्कृतिक पुरातात्विक सम्पदाको पुननिर्माण र अरू भौतिक संरचनाको निर्माणमा बेग्लै विधि र प्रक्रिया बनाउन सकेन, प्रभावकारी काम हुन सकेन। पर्यटकको पहिलो आकर्षण रहने पुरातात्विक सम्पदाको पुननिर्माणमा सरकारले राम्रो भूमिका खेल्न नसक्नु सम्पदाको मूल्य नबुझ्नु पनि हो। अब खबर सुशीला श्रेष्ठबाट।
महोत्तरीको मटिहानीमा भएको आगलागीमा परि कम्तीमा 100 घर जलेका छन्। आगलागीबाट मटिहानी नगरपालिका 6 गाछी टोलका 100 भन्दा धेरै घर पूर्ण रूपमा जलेको हो। आज दिउँसो 12 बजेतिरबाट शुरू भएको आगो अझै निभाउन नसकिएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो। प्रमुख मण्डलले दिउँसैदेखि आगो निभाउने प्रयास गरिरहेको सीआईएनसँग बताउनुभयो।
आगो त अहिलेको समयसम्म पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। अब त्यो निभाउने काम अहिले पनि भइरहेछ र निभाउने काम पनि जारी छ। हामीले उहाँहरूलाई कसरी राहत दिने भने रणनीतिक हिसाबमा जतिर पनि आफ्नो ध्यानलाई चाहिँ आकर्षण गरिरहेछौँ र हामी आज बेलुकाको लागि उहाँहरूलाई चाहिँ छुरा चुली पानी अनि पाल भाडा बर्तनहरू रेड क्रस र नेपाल मटिहानी नगरपालिकाको सहयोगमा चाहिँ वितरण गर्नलाई तयारी गरिरहेछौँ। त्यो तत्कालै हामी एकछिन पछाडि चाहिँ उहाँहरूलाई दिन्छौँ। र करिब 100 भन्दा बढी घरहरू जलेर नष्ट भएको छ पूर्ण रूपले। फेरि उहाँहरूको धनमाल के कपडा लत्ता कपडादेखि लिएर यताउति केही निस्कन सकेन भने पूर्ण रूपले घरबार विहीन जुन अवस्था हुन्छ त्यो त्यहाँ सृजना भएको रहेछ र आफैमा एउटा कोलाहलको र पीड़ाको समय हामीलाई महसुस भइरहेछ।
तीव्र गतिमा हावा चलेका कारण आगो निभाउन नसकिएको उहाँले बताउनुभयो। परालको कुन्यूबाट सल्केको आगो घरको छानोमा सल्केपछि वरिपरिका घर समेत जलेका हुन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले देशका 155 ठाउँमा डढेलो लागिरहेको छ। पछिल्लो 24 घण्टामा आगलागीका कारण 1 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। रूपन्देहीमा डढेलो निभाउन गएको दमकल नै जलेको छ। तिलोतमा नगर नगरपालिका 8 गणेश नगरको जंगलमा डढेलो लागेपछि नगरपालिकाको दमकल आगो निभाउन लगिएको थियो। यसै गरी नुवाकोटमा पनि डढेलो तीव्र गतिमा बढ़िरहेको छ। हालसम्म 50 जंगलमा आग लागि भएको वन कार्यालय नुवाकोटले पुष्टि गरेको छ। गर्मी बढ़ेसँगै आगलागीका कारण वायु प्रदूषण समेत बढ़ेको छ। वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानी शाखाका अनुसार आज पनि चितवनको भरतपुर, पोखरा, काठमाडौँ उपत्यकाको हावा स्वास्थ्यको लागि अस्वस्थकर अवस्थामा पुगेको छ। बढ़दो प्रदूषणका कारण मुटु तथा रक्तनली, दम, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोगदेखि फोक्सोको क्यान्सर समेत हुने जोखिम बढ़ने डाक्टरहरू बताउँछन्। यसका साथै आँखा, नाक र घाँटीको संक्रमण, मस्तिष्क घात लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले प्रदूषणबाट बच्न डाक्टरको सुझाव छ। प्रदूषण बढ़ेको समयमा विशेष गरी बिहानको समयमा हिँडडुल गर्न नहुने प्राध्यापक डाक्टर दिनेश लम्सालले सीआईएनसँग बताउनुभयो।
बिहान उठ्दाखेरि यदि आकाश सफा छैन भने हामीले बुझ्नु पर्यो यहाँ चाहिँ प्रदूषण छ, धुलो धुवामा छ भन्ने कुरा हामीले बुझ्नु पर्यो होइन। त्यस्तो बेलामा बिहान बिहान चाहिँ निस्किनु हुँदैन, त्यो प्रदूषणले असर गर्ने भनेको बिहानको पखमा हो, बेलुकाको पखमा होइन। त्यो सबै चाहिँ बाहिर आएर तल्लो लेभलमा आएर थिरेर बसेको हुन्छ, अनि त्यो चाहिँ श्वास प्रश्वासबाट चाहिँ शरीरभित्र पस्ने हो। व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्यो, ट्रान्सपोर्टरलाई सफा राख्नु पर्यो धुलो धुवाबाट। सरकारको दायित्व, नगरपालिकाहरूको दायित्व, गाउँपालिकाहरूको दायित्व भनेको इन्भाइरोमेन्टलाई पनि सफा राख्नु पर्यो। त्यसको लागि जनचेतनादेखि लिएर व्यक्तिगत चाहिँ सरसफाइमा चाहिँ कार्यक्रमहरू राख्नु पर्यो, स्वास्थ्य कर्मीहरू परिचालन गर्नु पर्यो। त्यस्तो केही भइहाल्यो भने जति सक्दो चाँडो अस्पताल लैजाने र त्यहाँ उपचार गर्ने व्यवस्था गर्नु पर्यो।
यसैबीच गर्मी बढ़ेसँगै शरीरलाई पर्याप्त पानी दिने खालका खानेकुरा खान डाक्टरले सुझाव दिएका छन्। पिसाब र पसिनाबाट पानी शरीरको पानी बाहिर जाने भएकाले गर्मीमा धेरै पानी आपूर्ति गर्ने खानेकुरा खान डाक्टरले सुझाव दिएका हुन्। शरीरमा पानी कम हुँदा रक्तचाप, मधुमेह, कोलेस्ट्रोल लगायत समस्या भएका व्यक्तिलाई जटिल समस्या हुन सक्ने भएकाले उनीहरूले विशेष ख्याल गर्नुपर्ने पोषणविद डाक्टर अरूणा उप्रेतीले बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पोषणविद डाक्टर उप्रेतीले बजारमा पाइने बोतलका पिउने पदार्थको साटो दही, मही, शर्बत र फलफूल खानुपर्ने बताउनुभयो।
पानीलाई विभिन्न तरिकाले पिउन सकिन्छ। एउटा त अब हामी साधारण पिउने पानी नै भयो, अर्को कागती हालेको चिया, चिनी नहालेको कागती हालेको चिया खान सकिन्छ। त्यस्तै प्रकारले काँक्रोमा पनि पर्याप्त मात्रामा पानी हुन्छ, विभिन्न फलफूलहरूमा पनि पर्याप्त मात्रामा पानी हुन्छ, दही मोहीमा पनि पर्याप्त मात्रामा पानी हुन्छ। त्यसैले पानी भनेर पानी मात्रै खान पर्दैन, अन्य विभिन्न पेय पदार्थ त्यस प्रकारले दालको झोल, तरकारीको झोलहरू खाँदाखेरि पनि शरीरमा पर्याप्त मात्रामा पानी पुग्छ।
केही दिन यता तराई क्षेत्रको अधिकतम तापक्रम 40 डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ। अझ केही दिन देशभरि नै पानी पर्ने प्रणाली सक्रिय हुने नदेखिएकाले गर्मी घट्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन्। नेपाल र कतारबीच आपसी लगानी र सहकार्य गर्ने समझदारी भएको छ। कतारका अमीर शेख तमिम बिन अमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुवै पक्षबीच आज समझदारी भएको हो। भ्रमणको दोस्रो दिन आज भएको वार्तामा दुई देशबीच लगानी र सहकार्यको समझदारी भएको हो। नेपाल र कतारबीच कला, संस्कृति, शिक्षा, संचार, युवा तथा खेलकुद, कानूनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी तथा सहमति भएको छ। कला र संस्कृतिका क्षेत्रमा सहकार्य नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदान प्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। त्यस्तै युवा तथा खेलकुद दुवै देशका महान्यायाधिवक्ता कार्यालय स्तरीय कूटनीतिक शिक्षा र तालिम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्स बीच लगानी आदान प्रदान समझदारी पत्रमा हस्ताक्षर भएको छ। इलाम क्षेत्र नम्बर 2 प्रतिनिधि सभाको लागि र बझाङ 1 प्रदेश सभाको लागि हुने उपनिर्वाचनको मौन अवधि आज मध्यरातीदेखि शुरू हुँदैछ। निर्वाचन आयोगले मौन अवधिमा प्रचार प्रसार लगायत का क्रियाकलाप गर्न नपाइने, कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेद्वार तथा कार्यकर्तालाई आग्रह गरेको छ। मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचार प्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ। आचार संहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाइएको आयोगका सहायक प्रवक्ता हरिदत्त पाण्डेले सीआईएनसँग बताउनुभयो।
आज 81 वैशाख 12 गते बुधबार राति 12 बजेपछि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचार प्रसार गर्ने निषेध गरिएको छ। यस अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेद्वारको पक्ष विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन। त्यस्तै गरेर एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना गर्न पनि हामीले सबैलाई अनुरोध गरेका छौँ। यसको साथसाथै निर्वाचन आचार संहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, संचार माध्यमबाट जित वा हारको अनुमानका सामग्री प्रकाशन तथा प्रसारण कार्य यी जस्ता यी कार्यहरू गर्न पाइँदैन।
दुवै ठाउँमा आउँदो शनिबार निर्वाचन हुँदैछ। निर्वाचन आचार संहिता अनुसार मतदानको 48 घण्टा अघिबाट मौन अवधि शुरू हुन्छ। यसैबीच बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ति पत्र र मतदान सामग्री बुझाइएको छ। आगामी वैशाख 15 गते हुने बझाङ प्रदेश सभाको उपनिर्वाचनका लागि 1200 जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका 7 मन्त्रीलाई जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार भूमेश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला, कानून तथा संचार, अर्जुन केसीलाई वन तथा वातावरण र रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको हो। यस्तै धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात, खड्ग बस्नेतलाई पर्यटन उद्योग तथा सहकारी र भगवती अधिकारीलाई महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो। यसअघि चेत नारायण आचार्यले अर्थ मन्त्रालय र दिपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार बिना विभागीय मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री यमलाल कणेलले गठबन्धनको दल माओवादीका सांसद परियारलाई आज बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो। उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनु भएको छ। चैत्र 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएका कणेलले अझै सरकारलाई पूर्णता दिन भने सक्नु भएको छैन। मुख्यमन्त्री कणेलले भोलि विश्वासको मत लिने तयारी गर्नुभएको छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखानामा पर्यटकको संख्या बढ़े पनि विदेशी पर्यटकलाई भने आकर्षित गर्न सकिएको छैन। चिड़ियाखाना प्रशासनका अनुसार आर्थिक वर्ष 2078-79 जम्मा 837,000 पर्यटकले चिड़ियाखाना अनुगमन गरेका थिए, तर उनीहरूमध्ये 10,000 हाराहारीमा मात्रै विदेशी पर्यटक रहेको चिड़ियाखाना कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको 9 महिनामै करिब 8,00,000 जनाले चिड़ियाखाना अवलोकन गरेका छन्। साझा खबरमा अब विदेशको खबर। गर्मीका कारण फिलिपिन्समा 6 मृत्यु भएको छ। फिलिपिन्सको स्वास्थ्य विभागले गत 3 महिनामा गर्मीका कारण 6 मृत्यु भएको जानकारी दिएको हो। गर्मीका कारण 34 बिरामी पनि भएका छन्। त्यहाँको मौसम विभागले गर्मी 42 डिग्री सेल्सियस भन्दा माथि पुगेको जनाएको छ। र खेल खबरमा 5 टी20 क्रिकेट खेल्न वेस्ट इण्डिजको टोली नेपाल आइपुगेको छ। दुई पटकको टी20 विश्वकप विजेता वेस्ट इण्डिजको ए टोली आज बिहानै काठमाण्डु आइपुगेको हो। र आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दैछन्। अहिले केही बेरमा दिल्लीमा शुरू हुने खेलमा घरेलु टोलीले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। 8 मध्ये 3 खेल मात्र जितेको दिल्ली तालिकाको 7 स्थानमा छ भने 8 मध्ये 4 खेल जितेको गुजरात 6 स्थानमा रहेको छ।
उत्तरी गोर्खामा पर्ने मनास्लु संरक्षण क्षेत्रको पदमार्गमा सूचना बोर्डहरू राख्ने अभियान।
मनास्लु कोरिडोर र तल्लो मनास्लु पदमार्गको विभिन्न ठाउँहरूमा पर्यटन संकेत चिन्हहरू राखेका छौं।
नक्सा सहितको सूचना बोर्ड राखेपछि पर्यटकलाई सजिलो। रिपोर्टसँगै 72 भूकम्पले भत्काएका मध्ये अझै 349 सम्पदा पुनर्निर्माणको पर्खाईमा विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस् र सुरक्षित रूपमा आगो लगाउनुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अछाममा रैथाने बालीको प्रवर्धन र संरक्षण अभियान शुरू भएको छ। जिल्लाको बानीगढ़ी जयगढ़ गाउँपालिका ओडा नम्बर एकबाट अभियान शुरू भएको हो। ओडा अध्यक्ष गजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवर, गाउँपालिका अध्यक्ष टेकबहादुर साउद र उपाध्यक्ष बिन्दु रावलले अभियानको उद्घाटन गर्नुभएको हो। रैथाने बालीको संरक्षण र प्रवर्धनका लागि स्थानीय सरकारको नीति तथा कार्यक्रममा नै रैथाने बालीलाई मुख्य प्राथमिकता दिने गरी दवाब दिन अभियान शुरू गरिएको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक ध्रुव विसीले जानकारी दिनुभयो। उत्तरी गोर्खामा पर्ने मनासलु संरक्षण क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य स्थल हो। सन् 2023 मनासलु संरक्षण क्षेत्रमा सर्वाधिक धेरै 9,166 जना पर्यटक पुगेका छन्। गोर्खाको आरूघाटबाट धार्चे गाउँपालिका हुँदै पुग्न सकिने पदमार्गमा नक्सा र सूचना बोर्ड राख्ने अभियान थालिएको हो।
मनास्लु संरक्षण क्षेत्र गोर्खा सदरमुकामबाट बुढी गण्डकी नदीको तिरैतिर करिब 10 दिनको पैदल यात्रापछि पुग्न सकिन्छ। मनास्लु पदमार्गमा निश्चित गन्तव्य पार नगरे खाने र बस्ने ठाउँ भेट्न मुस्किल पर्छ। घुम्ती र मोडहरूमा पर्यटक अलमल्ल पर्दा गन्तव्य भेट्टाउन मुस्किल पर्ने भएपछि पूर्व सूचनाका लागि सूचना बोर्ड राख्न शुरू गरेको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरूङ बताउनुहुन्छ।
यसलाई चाहिँ पर्यटकको लागि चाहिँ लोकेसनको यो ठाउँबाट यहाँ जाने यो ठाउँबाट यहाँ जाने भने चाहिँ पर्यटक मात्रै नभएकन हामी नेपालीहरू पनि कतिपय पहिलोचोटि आउनेहरूलाई चाहिँ राम्रो सहज हुने रहेछ। धेरै ठाउँमा कतिपय बाटो घुम्ती मार्गमा चाहिँ अल्मल्ने रहेछ पर्यटकहरू, त्यो घुम्ती मार्गमा चाहिँ नाम भुलोस्, बाटो चाहिँ कन्फ्युज नहोस् भनेर हामीले चाहिँ यो राइट लोकेसन टिकाउनको लागि हो।
समितिका अनुसार यसपटक तल्लो मनास्लु पदमार्ग अन्तर्गत पर्ने विभिन्न 25 स्थानमा सूचना बोर्ड राख्न लागि हो। यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो हुने बताउनुहुन्छ पर्यटनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका पद प्रदर्शक सूर्य खनाल।
दुईटा तिनवटा जक्सनहरू भएको ठाउँमा यहाँबाट यहाँ जाने भनेर यो देखाइएको हुन्छ, यहाँबाट यति टाढा यति समय भन्ने देखिएको हुन्छ, अब आउने ठाउँ यति यति समय लाग्छ, यति हाइटमा छ भन्ने सूचनाहरू देखिएको हुन्छ, बाटो हराउने रहेछ नहुने।
पदमार्गमा राखिएका सूचना बोर्डमा स्थानीय क्षेत्रमा पाइने जंगली जनावरको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आफू रहेको गन्तव्य, आफू पुग्ने पर्यटकीय स्थानको उचाइ, गन्तव्य पुग्न लाग्ने समय लगायतका बारेमा जानकारी दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारको भनाइ छ।
भारतीय गाउँपालिकाको चालू आवर्त 2080-81 विनियोजित बजेट तथा कार्यक्रम अन्तर्गत मनास्लु कोरिडोर र तल्लो मनास्लु पदमार्गको विभिन्न ठाउँहरूमा पर्यटन संकेत चिन्हहरू राखेका छौँ। गाउँपालिकाका विभिन्न 25 ठाउँहरूमा यस्ता संकेत चिन्हहरू राखिएको छ, जसले गर्दाखेरि यो कोरिडोर हुँदै मनास्लु क्षेत्रमा जाने पर्यटकहरूलाई कुन ठाउँदेखि कुन ठाउँसम्मको दूरी कति छ, समय कति लाग्छ र त्यहाँको विशेषताहरू के छन् भन्ने सामान्य चाहिँ जानकारी गराउनको लागि चाहिँ हामीले यो बोर्डहरू राख्ने काम गरेका हौ।
माथिल्लो पदमार्गमा भने मनास्लु संरक्षित क्षेत्रको कार्यक्षेत्र रहेकाले संरक्षित क्षेत्रले नै सूचना बोर्ड राख्ने गरेको छ। मनास्लु क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकले चुम्ब्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित सिंगी हिमाल, राजेन गुम्बा, मु गुम्बा, चुम्ब्यालीतर्फ कालताल, मनास्लु हिमाल, वीरेन्द्र ताल लगायतको मनोरम हिम श्रृंखलाको अवलोकन गर्दै लार्के पास गरेर मनाङसम्म पुग्न सक्छन्। अस्मिता सिमखडा, CIN, रेडियो मनास्लु, गोर्खा।
साझा खबरमा अब हेलो CIN, सजना तिमल सिन्हाबाट।
नमस्कार, म रोल्पाबाट प्रकाश महरा। शिक्षक सेवा आयोगले यस पटक प्राथमिक तह तृतीय श्रेणी खुल्ला तथा समावेशी पदको विज्ञापन कहिले गर्छ होला?
जवाफ दिँदै हुनुहुन्छ शिक्षक सेवा आयोगका सूचना अधिकारी कृष्ण प्रसाद ढुङ्गाना।
हामी प्राथमिक तहको विज्ञापन गर्ने अन्तिम चरणमा पुगेका छौँ, सक्दासम्म हामी छिट्टो प्राथमिक तह तृतीय श्रेणीको विज्ञापन गर्छौँ।
नमस्कार, मेरो नाम दीपक राणा, भेरी नगरपालिका एक भुइनेटा जाजरकोट हो। 2080 कार्तिक 17 गते गएको भूकम्पले हाम्रो खाने पानीको सुकेकाले यहाँको जम्मा 25 घरधुरी भएको संख्या हुँदा आकारीमा छौँ। त्यसैले हामीलाई कुनै नगरपालिका र वडापालिका र कुनै संस्थाहरूले खानेपानी पुर्याइदिएमा हामी आभारी हुनेछौं।
यो प्रश्न हामीले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घरतीलाई सुनाएका छौं।
अब हामी मेहनत गरिरहेका छौं, अब हामीसँग स्थानीय सरकारसँग निकै बजेटको अभाव भएको हुनाले हामी गैर सरकारी, अब संघीय सरकारले त अब हाम्रो भूमिकामा शून्य जस्तै छ। पुनर्निर्माणको लागि न त गाइडलाइन दियो, न त घोषणा गरेको 5,00,000 रुपियाँ पुनर्निर्माणको नै कुनै टुङ्गो छ। अब हामी केन्द्र सरकारको मुख तागेर बस्ने दिन पनि लाग्दैन, त्यसो भएले गर्दा हामी गैर सरकारी संस्थाहरूलाईसँग पनि कोलाबरेसनको लागि हामीले अपिल गरेका छौँ, जस्तो कि सेभ द चिल्ड्रेन, युएसएज होइन, यी लगायतका विभिन्न चाहिँ दात्री निकाय दात्री संगठनहरूसँग हामी चाहिँ साझेदारीको निम्ति एकदमै स्थानीय तहबाट हामीले अपिल गरिरहेका छौँ। त्यसो भएले गर्दा हामी चाहिँ कर्मश यसलाई एकपट्टि अर्को हामी सल्टाउँदै जाने हिसाबले नै लाग्छ।
तपाईँ जुनसुकै बेला हाम्रो टेलिफोन नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 2072 साल वैशाख 12 गतेको भूकम्पले भत्काएका अझै 349 सम्पदा स्थल पुननिर्माणको पर्खाईमा
अब हामीलाई दरबार बनिदियो भने त हजुरको अब मान्छे पर्यटनहरू अलिक बढ्थ्यो, त्यस कारणले अब हाम्रो अलिअलि पानी राखेर एक दुई भनौँ बोतल पानी नै बिके पनि हामीलाई यहाँको आय स्रोत हुन्थ्यो।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नुवाकोट दरबार पुननिर्माणको पर्खाईमा विशेष रिपोर्ट बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परि जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिट्टो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 72 सालको भूकम्पले भत्काएका 920 सम्पदा मध्ये 9 वर्षको अवधिमा 571 सम्पदा मात्र पुननिर्माण भए, अझै 349 सम्पदा स्थल पुननिर्माणको पर्खाईमा छन्। त्यसै मध्येको एउटा हो नुवाकोट दरबार।
विक्रम सम्मत 1801 नुवाकोट विजयी गरेका पृथ्वीनारायण शाहले ललितपुरका कालीगढ झिकाएर 1819 नौतले दरबार बनाएको इतिहास पढ्न पाइन्छ। त्यही नौतले दरबार 1990 सालको भूकम्पले दुई तल्ला भत्काएपछि 7 तले बन्न पुग्यो। यो दरबारसँग महत्वपूर्ण इतिहास र घटना जोड़िएका छन्। इतिहासका जानकार समेत रहेका स्थानीय शिक्षक रामहरि आचार्य,
यहाँ नेपाली सेनाको फर्स्ट फर्मेसन औपचारिक 4 पल्टन श्रीनाथगण, सबुजगण, गोरखनाथगण र बज्रपाणी पल्टन, यो 4 पल्टन यही नै शुरू भयो नेपाली सेनाको औपचारिक फर्मेसन। त्यसपछि नेपालमा पहिलोचोटि विदेशी दूतले ओहदाको प्रमाणपत्र बुझाएको, कक प्याट्रिकले ओहदाको प्रमाणपत्र बुझाएको यही दरबारमा आएर हो। पृथ्वीनारायण शाहले दिव्य उपदेश जुन भनिन्छ त्यो भनेको यही दरबारको डबलीमा हो।
2020 सालमा नुवाकोटको सदरमुकाम विदुरमा झार्नु अघि दरबार क्षेत्र गुलजार थियो। त्यसै तापनि नुवाकोट दरबारले मनोरम दृश्य, संस्कृति र जात्राको माध्यमबाट पर्यटक तानिरह्यो। जब 2072 सालको भूकम्पले 7 तले दरबार र आसपासका मन्दिरहरू खण्डहर बनायो तब यो क्षेत्र सुनसान बन्दै गयो। स्थानीय महेन्द्र कुमार शाहीका अनुसार दरबार पुननिर्माणमा ढिलाइ भइरहँदा आसपासका नागरिकहरू विस्थापित हुने क्रम बढ़िरहेको छ।
विभिन्न उपार्जन गरेर चाहिँ यहाँको रहन सहन बस्ती चाहिँ बसौला भनेर यत्र चाहिँ बिल्डिङहरू घरहरू चाहिँ बनाएर चाहिँ बसेको छ। त्यो घर बनाउनुको चाहिँ तात्पर्यमा अहिले चाहिँ दरबार नभन्दाखेरिमा एकजना घर कुरुवा सिवाय चाहिँ अरू चाहिँ बस्ती छैन, सबै घरहरू खाली छ।
सदरमुकाम विदुरबाट दरबार परिसरसम्मै कालोपत्रे सड़क पुगेको छ। दरबार पुननिर्माण भए मानिसहरूको आउजाउ बाक्लिने
र व्यापार व्यवसाय बढ्ने सीता कुमारी खड्काको अपेक्षा छ।
अब यहाँ त व्यापार भने के छ हजुरको, कोही मान्छे हिँड्दैन अलिअलि, अब यही जात्रा मात्रामा हो, अब अलिअलि आउने ए यस्तो पो रहेछ नुवाकोट त केही रहन्छ भने हिँड्छ। अब हामीलाई दरबार बनिदियो भने त हजुरको अब मान्छे पर्यटनहरू अलिक बढ्थ्यो, त्यस कारणले अब हाम्रो अलिअलि पानी राखेर एक दुई भनौँ बोतल पानी नै बिके पनि हामीलाई यहाँको आय स्रोत हुन्थ्यो।
भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुननिर्माण चीनले गर्ने सार्वजनिक भएको थियो, तर 9 वर्ष भइसक्दा पनि नुवाकोट दरबार टेकोकै भरमा छ। नुवाकोटका प्रमुख पुरातात्विक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू समयमा नभन्दा अस्तित्व नै समाप्त हुने हो कि भन्ने भयले स्थानीयहरू निकै चिन्तित छन्।
1400 वर्षको हाराहारीदेखि चाहिँ शुरूआत भएको र मल्लकालमा असाध्यै समृद्ध व्यवस्थित हुँदै शाहकालमा एउटा उच्च रूपमा पुगेको जात्रा वर्षबन्धन सिन्दुरे जात्रा छ। त्यो सिन्दुरे जात्राको कर्म चाहिँ यो तुलजा मन्दिर परिषदमा हुन्छ। अब अहिले तपाईँको तुलजाको पूजा, त्यो तुलजामा हुने पूजा आजा नै यो अहिले पछाडिको यो टहरोमा गर्न थालेको 9 वर्ष भयो। मान्छेहरूले चाहिँ त्यहाँ कुन कोठामा कुन रहने, कहाँ कसरी गर्ने भन्ने कुरा, त्यो मन्दिरको तुलजा भवानीको मन्दिरकै चाहिने अस्तित्व लोप हुन लाग्छ, त्यो पनि बनेको छैन।
भूकम्पले भत्काएका सम्पदा मध्ये काठमाडौँको नौतले दरबार र नुवाकोटको सातले दरबार लगायतका सम्पदा निर्माणको जिम्मा चीनले लिएको थियो, तर कोरोनाको कारण देखाउँदै चिनिया कम्पनीले नुवाकोट दरबार निर्माणको काम अघि बढाएन। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटका कार्यालय प्रमुख सुनिल पाण्डेका अनुसार केही वर्षदेखि रोकिएको दरबार सहितका सम्पदा पुननिर्माणको काम आगामी महिनाबाट शुरू हुने सम्भावना छ।
दुईवटा ठूल्ठूला दरबारहरू चाइना सरकारको उसमा थियो, एउटा नौतले एउटा सातले, र यहाँ 7 वटा मोन्मेन्ट्सहरू पनि चाइनिज सरकारले बनाउने भन्ने थियो होइन। अनि पछिल्लो समय चाहिँ उनीहरूले हनुमान ढोका चाहिँ अब लगभग सिद्धिएको अवस्था छ र अप्रिलसम्म चाहिँ उनीहरूले आफ्नो ड्रइङ डिजाइन डकुमेन्टेसनहरू पुरातत्व विभागमा बुझाउने काम भइरहेको छ, र त्यसको एप्रुभ भएपछि चाहिँ काम सुरु गर्ने भनेर अहिले उहाँहरू र हाम्रो चाहिँ लगातार मिटिङहरू भइरहेको छ भनौँ न।
कुनै समय दिनमै 100 भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने नुवाकोट दरबार क्षेत्रमा अहिले 10 जना पनि पुग्दैनन्। सात तले दरबार लगायतका सम्पदा नभन्दा चहल पहल घटेको छ भने स्थानीय पलायन हुने क्रम पनि बढ़िरहेको छ। राजन रुचाल, सीआईएन, काठमाडौँ।
सम्पदा पुननिर्माणको काममा किन ढिलाइ भइरहेको छ, साथी राजन रुचालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई सोध्नु भएको छ।
पुरातात्विक महत्वका सम्पदाहरूको हकमा यही मन्त्रालय अन्तर्गत पुरातात्विक विभागलाई जिम्मा दिएको छ। धेरै संख्यामा बाँकी रहेको चाहिँ पुरातत्व विभागको जिम्मामा छ, जो चाहिँ झन्डै 215 वटा जतिको संख्यामा रहेको गुम्बाहरू, त्यसको अहिलेसम्मको चाहिँ हिसाब किताबमा 5 वटा मात्रै सम्पन्न भएको, 21 वटा जति निर्माणाधीन अवस्थामा रहेको र अरू सबै चाहिँ निर्माण गर्नुपर्ने अवस्थामा रहेछन्। त्यसमध्येमा अब यसपालि अलि बढी नै चाहिँ अब हामीले त्यो निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्छ, निर्माण कार्यमा त्यसलाई चाहिँ प्रायोरिटीमा राख्नुपर्छ भनेर सोचेका चाहिँ छौं।
यसपालि चाहिँ पुननिर्माणमा खास गरी भूकम्पले क्षति पुर्याएका सम्पदाहरू बनाउनको लागि भनेर बजेटको व्यवस्थापनमा तपाईँले कसरी ध्यान पुर्याउनुहुन्छ, के गर्नुहुन्छ?
पुननिर्माणको काम हेर्ने भनेको मैले अघि नै भने यो पुरातत्व विभाग जोसँग चाहिँ बजेटै एकदम कम छ, यसपालि कम रहेछ भनौँ न, यो मन्त्रालयले अर्थ मन्त्रालयले दिएको सिलिङ विगतको भन्दा करिब 1 अरब नै घटाएर दिएको, त्यो भएको कारणले हाम्रो चाहना अधिकतम पुरातात्विक सम्पदाहरू पुननिर्माणमा चाहिँ भए पनि बजेटको कारणले केही समस्या अब हुने भएको छ है, त्यो कुरो चाहिँ म यति नै म भन्छु। त्यो भएको कारणले गर्दाखेरि हाम्रो अपेक्षा अनुसारको धेरै त गर्न नसकिएला, तर फेरि म के भन्छु भने विगतको तुलनामा यो पुरातात्विक सम्पदाहरूलाई प्रायोरिटीमा राख्ने हिसाबले सोचेका छौँ र आगामी वर्षको कार्यक्रम प्रस्तावित हुँदै गर्दाखेरि त्यही अनुसार चाहिँ हामीले प्रस्तावित गर्ने हिसाबले सोचेका छौँ।
स्थानीय पालिकाहरूको कमजोरीका कारण देशका 155 स्थानमा लागेको डडेलो नियन्त्रणमा आउन सकेको छैन। महोत्तरीको मटिहानीमा भएको आगलागीमा परि 100 घर जलेर नष्ट भएका छन्। नेपालको राजकीय भ्रमण सम्पन्न गरी फर्कदै गर्दा कतारका राजा थानीले नेपालसँग सहयोग र सहकार्य थप बलियो बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रदेशका सातजना मन्त्रीलाई आज जिम्मेवारी बाँडफाँड गरिएको छ। फिलिपिन्समा गर्मीका कारण छ जनाको मृत्यु भएको छ। टी20 क्रिकेट खेल्न वेस्ट इण्डिजको क्रिकेट टोली काठमाडौँ आइपुगेको छ र आईपीएलमा गुजरात विरूद्ध दिल्ली पहिलो ब्याटिङ गरिरहेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।